नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत 11 श्रृङ्खलादेखि सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै आएका छौं। गएको साता हामीले समरलभको 10 श्रृङ्खला सुन्यौं। 10 श्रृङ्खलासम्म आइपुग्दा ओस्लो पुगिसकेको छ अतीत। अब के हुन्छ सुनौं सुबिन भट्टराईको उपन्यास समरलभको 11 तथा अन्तिम श्रृङ्खला। युनिभर्सिटीको पहिलो दिन। ग्रामीण इलाकामा अवस्थित युनिभर्सिटी अफ लाइफ साइन्स एकदमै ठूलो एरियामा फैलिएको अनि अत्यन्तै सुन्दर पनि। पहिलो दिन मैले क्लास लिएको भवनलाई पार्क गार्डन भनिन्थ्यो अनि मेरो डिपार्टमेन्टको नाम थियो नोन्याज्रिक। त्यो डिपार्टमेन्टमा डेभलपमेन्ट एन्ड इन्भाइरोमेन्ट पढाइ हुन्थ्यो। विशाल सिटौला हामीलाई पढाउने त्यहाँका एकमात्र नेपाली प्रोफेसर। पहिलो दिन उनको पहिलो क्लास सुरलिङ्गा भवनमा बिहानको 10:15 थियो तर त्यो भवन भेट्न मलाई गाह्रो भयो। बल्ल बल्ल सर्बियाकी एउटी केटीले मलाई मेरो क्लासमा पुर्याइदिन्। क्लासमा पुग्दा ओरिएन्टेसनको पार्ट 1 सकिसकेको रहेछ। त्यहाँका क्लास फरक, पढाउने शैली फरक। म प्रमाणित भएँ, प्रभावित भएँ त्यहाँको पढाइले। तैपनि टियुमा पढ्दाका दिन सम्झाइरहने। पहिलो दिन त म धेरै नै नोस्टाल्जिक भएँ। मलाई विगतले नराम्ररी अठ्याइरह्यो, नराम्ररी चिमटिरह्यो। म झस्किरहेँ, दुखी रह्यो, भित्र कता अज्ञात स्थानमा पोलिरह्यो। मलाई एकपल्ट अतीतमा जान मन लाग्यो, त्यही पुरानो जीवन एकपल्ट बाँच्न मन लाग्यो। कलेजबाट निस्कँदा पानी परिरहेको थियो। पानी पर्दा उत्पातै जाडो हुँदो रहेछ। लगलग काँप्न लागे। हरियो चौर अनि त्यसपछि खेतको बाटो आउँथ्यो। बीचमा एउटा सानो ताल पनि थियो। सब दगुरी दगुरी छिचोलेर होस्टलसम्म गएँ। उसै त भावुक थिएँ। पानी सँगसँगै आइरहेको चिसो हावाले त मनलाई बनाउनसम्म भावुक बनायो। काठमाडौँको टिकट काटेर तुरुन्तै फर्क्यौँ जस्तो ख्याल दिमागमा आयो। धनगढी बसुन्जेल मलाई लाग्थ्यो। म जीवनमा त्यहाँ जति फ्रस्ट्रेट कहिल्यै कहीँ थिइनँ। तर ओस्लोको त्यो बर्सातको दिन सम्झदा त्यो धनगढीमा रक्सी खाएर बितेका दिनलाई मेरो जीवनका रमाइलो दिन भन्न विवश भएँ। तर यहाँ न भाषा मिल्छ, न मान्छेसँग कुरा मिल्छ। सब निर्जीव चाहिँ ढुङ्गाहरूको बीचमा उभिए जस्तो भएका सबै नेपाली साथी काममा जान्थे। राम्रोसित त विकेन्डमा मात्र भेट हुन्थ्यो। सब व्यस्त, मसित त काम पनि थिएन। कामका लागि आशुतोष दाईले बुझिरहेको बताए पनि उनको हालत हेर्दा उनी पनि आफै पीडित देखिन्थे। सायाको मात्र कल्पनाले धनगढीका सबै स्टाफलाई मैले कहिल्यै महत्त्व दिइनँ। ओस्लोको त्यो झरीमा म एक एकलाई सम्झदै थिएँ। मधुसूदन, रामप्रीत, उपेन्द्र, सुस्मिता, बलबहादुर, नेत्र, ड्राइभर, अझ मलाई भात खुवाउने दाईको पनि सम्झना भयो। चौराहा नजिकै केरा बेच्ने दिदीलाई पनि सम्झेँ, जोसँग धनगढी बसुन्जेल म कहिल्यै राम्ररी बोलिनँ। मलाई पछुतो भइरहेको थियो। अहिले ती व्यक्ति प्रत्यक्ष भेट्न पाए म कस्तो फिल गर्दौँ, कति खुसी हुँदौँ। कोठामा आइसकेर ढोकालाग गरेपछि थाम्नै सकिनँ। उहाँ उहाँ रोएँ, सबै साथीभाइ सम्झी सम्झी रोएँ। रुन पुगेपछि मात्र आफ्नो शरीर भिजेको होस आयो अनि तौलिया झिकेर शरीर पुस्न लागे। त्यो दिन केही खान मन लागेन, सुतेको भुसुक्कै निदाएछु। एउटा प्रचलित भनाइ छ, जोसँग रोटी हुँदैन उसँग एउटा मात्र समस्या हुन्छ, जोसँग रोटी हुन्छ उसँग धेरै समस्या हुन्छ। प्रेम रोटीभन्दा फरक थोरै छ र नभए छैन भन्ने पीर भए पीरै पीर। सायाको कुनै खबर आएन। सायालाई नै भेट्न भनेर काठमाडौँदेखि नर्वेसम्म म पीरै पीर बोकेर आएको थिएँ। अझ कति पीर खेप्न बाँकी थियो। मैले त्यहाँ चिने जाने जति सबैलाई सोधिसकेको थिएँ। आशुतोष दाईलाई धेरैपल्ट भने, तर उनी म सलिनालाई भेट्या बेला सोधिदिन्छु भनेर मलाई आश्वासन दिइरहन्थे। कामको व्यस्तताले उनको पनि सलिनासँग भेट भइरहेको थिएन। मैले आफ्नो पढाइमा ध्यान दिन थालेँ। पहिलो एक महिनाको एउटा अगस्त ब्लकको कोर्स अनि सेप्टेम्बरमा तीनवटा कम्पलसरी र एउटा चोइसको सब्जेक्ट। पढाइ भनेपछि जहिले डर लाग्ने बानीले यहाँ पनि छाडेन। मन विचलित भइरहन्थ्यो। यस्तोमा मेरो पढाइ सफल होला? म सशङ्कित रहन्थेँ। जीवनको यो यात्रामा मैले परिवारसित विद्रोह गरेँ प्रेमका लागि, तर मेरो प्रेमले मसित विद्रोह गर्यो खोइ के का लागि। परिवार र प्रेमको म हुन सकिनँ। के यो आफैले छानेको करियरबाट सफल रहन सकौँला? कलेजका सुरुवाती दिनमा दुईजना साथी बने। एउटा मार्को भेन्च भन्ने केटा थियो, नर्वेजियन, अर्की कार्मेन मार्को। मार्को भेन्चको बाउ इटालियन र आमा नर्वेजियन रहेछ। मार्को भेन्चले त पछि आफ्नो घर पनि लग्यो मलाई। बाबामासँग भेट आयो अनि बियर र हुक्का खुवायो। बिस्तारै फ्यामिलियर हुन थालेँ। मेरो युनिभर्सिटीको पर्यावरणले मलाई सधैँ मुग्ध बनाइरह्यो। सहरभन्दा अलिक बाहिर भएकाले पनि होला, एकदम शान्त वातावरण, टियु जस्तै। मेरा क्लास प्रायः दुई तिनवटा बिल्डिङमा हुन्थे, क्लर्क बिल्डिङ, टावर बिल्डिङ र पार्क गार्डन। टिचरहरू पनि प्रायः सबै कोअपरेटिभ नै लागे, तर मलाई विशेष इयान ब्राइसन र एरिल भ्याटन अलिक बढी आत्मीय लागे। अरूभन्दा मेरो अङ्ग्रेजी कमजोर भएकोले मलाई सजिलो हुने गरी पढाउँथे उनीहरू। सुरु सुरुमा त विकेन्ड पनि खल्लो रह्यो। नेपालीहरू सब काममा जाने, दिनभरि म होस्टेलमा प्राय एक्लै। एक दिन आशुतोष दाईको निर्देशन अनुसार म भिजिल्यान्ड पार्क गएँ। काम थिएन। भिजिल्यान्ड पार्क गुस्तव भिजिल्यान्ड भन्ने व्यक्तिको अनुपम कला कौशलको नतिजा थियो। स्ट्याचुहरू निकै नै कलात्मक थिए। म छक्क परेको थिएँ त्यहाँका स्ट्याचु देखेर। अर्को एक दिन सोन्स भ्यान लेक गएँ। यो ओस्लोबाट उत्तरतिर पर्दो रहेछ। क्रिङ्सोबाट 5 मिनट हिँडेपछि पुगिने। त्यो एकदमै महत्त्वपूर्ण रिक्रिएसनल एरिया रहेछ। समरमा क्याम्पिङ तथा पिकनिक गर्ने ठाउँ। स्थानीय बासिन्दा नुहाउन पनि आउँदा रहेछन्। कोही कोही म्याट ओछ्याएर मस्त सुत्दा पनि रहेछन्। त्यही ठाउँ विन्टरमा स्केटिङ र आइस फिसिङका लागि पपुलर डेस्टिनेसन रहेछ। विशेष त्यो ठाउँ वर्षभरि जगिङका लागि रहेछ। त्यही भएर होला साइक्लिङ निषेधित थियो। म त्यो दिनभरि गीत सुनेर त्यही लेकको एउटा किनारमा बसिरहेँ। निकै बेरसम्म त्यहाँ आवत जावत गर्ने मान्छेलाई विचार गरिरहेँ। त्यो दिन त्यसरी सोन्स ब्यान लेकको किनारमा बसेर मैले ठिकै गरेँ। कोठाभित्र कोचेर बसेको भए म छटपटाउँथेँ मात्र। एक दिन आशुतोष दाईले मलाई ओस्लोमै रहेको एकर बिग्गी जाने सल्लाह दिए। त्यो ठाउँ पनि बिसट्टै रमाइलो। समुद्र छेउ अवस्थित त्यो ठाउँ सपिङ, डाइनिङ र मनोरञ्जनका लागि प्रख्यात थियो। एकदमै व्यस्त र भिडभाड भए पनि रमाइलो। एकान्त मन पराउनेलाई त्यति सुट नहुने खालको ठाउँ। तर मलाई सोन्स भ्यान लेक जस्तो एकान्त ठाउँ पनि मन पर्यो र एकर ब्रिग्गी जस्तो भिडभाड र कोलाहलपूर्ण ठाउँ पनि मन पर्यो। आफै असमञ्जसमा छु। मैले खोजेको के हो? एकान्त हो कि कम्पनी? कता ज्यादा रमाउँछु? अनुत्तरित छु। ओस्लोको सम्पूर्ण पर्यावरण मलाई मन परेको छ। म अनुमान पनि गर्न सक्दिनँ अझ सायाको साथ हुँदो त्यो ठाउँ कति मन पर्दो। साया यो नाउँ लिएर पनि म नर्वेको कहाँ कहाँ घुमिनँ। जुन ठाउँ गए पनि ऊ के भन्थे, ऊ भए के भन्थे, कस्तो गर्थे भन्ने खालका विचार आइरहन्थे। उसितको साथको प्यास मात्र लागिरहन्थ्यो। ऊ भने यही सहरमा भएको मेरो उपस्थितिलाई पनि पुरै व्यवस्था गरेर बसेकी थिए। कसरी सकेको? सम्पूर्ण रूपमा मेरी भइसकेकी साया एउटा प्यासमा सीमित भएकी थिए। मसित उच्चारण गर्न उसको त्यही नाउँ थियो जुन नाउँको मोहबाट मेरो प्रेमको यात्रा सुरु भएको थियो। टियुको बोर्डमा लिस्टमा सबभन्दा टपमा देखेको उसको नाउँ। ऊ अनलाइनमा पनि फेला पर्न छाडेकी थिए। सम्भवतः उसले फेसबुकमा मलाई लिमिट एभाइलेबिलिटीमा राखिदिएर च्याटमा नदेखिने बनाइदिएकी थिएँ। नत्र भने निरन्तर स्ट्याटस अपडेट गरिरहने मान्छे मैले खोजेको कुनै समयमा किन अनलाइन भेटिनँ, मेरो मेसेजको रिप्लाई किन गर्दिनँ। धन्न उसले मलाई फेसबुकबाट डिलिट र ब्लक भने गरेकी थिइनँ। एउटा विकेन्डमा सलिनाले हामीलाई बोलाइन्, हामी अर्थात् आशुतोष दाई म र निखिलेशलाई। सलिनाकोमा बेला बेला विकेन्ड पार्टी हुँदो रहेछ, मलाई यो कुरा निखिलेशले नै भनेको थियो। पार्टीमा वाइनको व्यवस्था पनि गरिएको थियो, धेरै दिनपछि खाएँ वाइन। पिइसकेपछि के थियो र मैले त्यस दिन सलिनालाई सायाबारे सोधेँ। आफूले सायालाई नचिने पनि उसको पत्ता लगाइदिने बाचा उनले गरिन्। उनको सजिलोका लागि मैले सायाको हुलियादेखि लिएर सब कुराको जानकारी दिएँ, तर साया पनि क्रिङ सोमै बस्छे भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भन्न छुटाएछु। एक दिन सलिनाले बिहानै फोन गरिन्, बिहानको 7:30 भएको हुँदो म ओछ्यानमै थिएँ। फोनमा सायाको पत्तो लागेको जानकारी दिइन्। म अलिकति खुसी भएँ, धेरै खुसी हुने ठाउँ थिएन, भेटिएर पनि खास त्यस्तो उपलब्धि केही हुनेवाला थिएन। सायाले नै त्यो ठाउँ राखिदिएकी थिएन। मेरो लागि ऊ भेटिनु एउटा खुसीको कुरो थियो भने उसका लागि म भेटिनु आतंक हुन सक्थ्यो। क्रिङ सोमै रहेछन्, सलिनाले भनिन्। त्यो त मलाई पनि थाहा थियो। त्यस दिन रक्सीले गर्दा सारा वृत्तान्त सुनाउन बिर्सेको थिएँ। मैले सोधेँ, क्रिङ्सो कहाँ? उनले पुरै ठेगाना पाएकी रहेछन्, मलाई दिइन्। म तुरुन्तै उठेर ब्रस पनि नगरी लुगा लगाएर निस्किहालेँ। ढिला गरे कलेज छुट्न सक्थ्यो दुबईको, म त के र एक दिन कलेज छुटाउन सक्थेँ उसका लागि, तर ऊ नभेटिएली भन्ने डर थियो। दौडाउँदै ओस स्टेसन पुगेँ, 5 मिनट पनि नकुर्दै ट्रेन आइहाल्यो। करिब 1 घन्टाको यात्रापछि म ओस्लो सिटी सेन्टर हुँदै क्रिङ्सो पुगेँ। बिल्डिङ नम्बर 14 तल्ले घर थियो। लिफ्ट चढेर गएँ, रुम नम्बर 906 पुगिसकेपछि डोर बेल बजाएँ। ढोका सायले नै खोले। ऊ एकछिनसम्म हेरेको हेरे भई, जङ्गलमा बाघसित जम्का भेट हुँदा जस्तो अनुहार बनाएर एकदमै त्रस्त मलाई भित्र निमन्त्रण गरी, सन्चै छेउ? मैले उसको अनुहारमा हेरेर सोधेँ। ऊ मुसुक्क हाँसी जबरजस्ती अनि मलाई नै त्यो प्रश्न सोधी, तिमी? मैले पनि उसले चाहिँ हाँसेर भने, सन्चै छु साया। भित्र बेडमा लगेर बसाई। बेडमा बसिसकेपछि उसले मलाई कफी खिलाए। त्यहाँ कति बेला हामी बीच विद्यमान परिस्थिति सक्दो औपचारिकता मलमलिएको थियो। न ऊ मलाई कुनै प्रश्न सोध्न समर्थ भइरहेकी थिए, न म उसलाई। करिब आधा मिनट जति त एकदमै सन्नाटामा गुज्रियो। कहिले आइपुग्यो? उसले सोधी। 3 हप्ता भयो, मैले मेसेज पठाएको थिएँ त फेसबुकमा। मेरो रुम कसरी पत्ता लगायो? मैले बताएँ। उसले मेरा बारे अरू थप कुरा सोधे, जस्तै म कहाँ बस्छु, कलेज जान थालेको कति भयो, कहाँ कहाँ घुमे आदि। त्यसपछि काठमाडौँका साथीहरूबारे सोधे, धनगढीका स्टाफबारे सोधे। म उसको घरमा पुगेको थिएँ, पाहुना थिएँ, कुनै कसर राखिनँ कमसेकम प्रश्न सोध्नलाई। अनि उसलाई ढिलो होला भनेर लागेर बिदा मागेँ। सँगै खाना खाने वा अझ बस्ने केही औपचारिकता देखाउँदै थिएँ, तर मैले नै मानिनँ। आखिर हामी बीचको सम्बन्ध औपचारिक त थिएन, कुनै बेलाका पति पत्नी थियौँ हामी, एक किसिमले एकअर्का प्रति हक हुनुपर्ने हो। तर हाम्रो सम्बन्धको धागो उसैले नराम्ररी चुडाइदिएकी थिए। यति हुँदाहुँदै पनि केही मसिना धर्सा चुडिनबाट बचेको हुँदो, त्यसैले त म टाढादेखि तानिँदा तानिँदै उसकोमा पुगेको थिएँ, सक्दो सम्हालिँदै, धेरै थोक गुमाएर, केवल उसैको साथ पाउन। बिदा हुनुभन्दा अगाडि उसको फोन नम्बर मागेँ। पहिलाको नम्बर उसले चेन्ज गरेकी रहेछ, जुन मलाई दिएकी थिइनँ। सायद मैले पिछा गर्छु भनेर होला, नयाँ नम्बर दिन इन्कार गरिनँ। बारम्बार उसलाई मैले फोन गर्थेँ, उसले उठाउँथे पनि, म एसएमएस गर्थेँ, त्यसको रिप्लाई पनि ऊ गर्थे, तर उसले आफैले मलाई कहिले फोन गरिनँ, न त एसएमएस नै पठाए। उसलाई म टर्चर गर्दिनँ भन्ने सोचेको थिएँ, तर कहीँ मेरो यस किसिमको हरकतले ऊ टर्चर फिल गरिरहेकी त थिइनँ। एक दिन सोधेँ, कतै मैले तिमीलाई टर्चर त गरिरहेको छुइनँ? शब्द फारो गरेर छैन भने। एक दिन राति क्रिङ्सोमा सलिनोकामा पार्टी हुँदै गर्दा रक्सी अलिअलि चढिसकेपछि उसलाई एसएमएस गरेँ, के तिमी अझै मलाई प्रेम गर्छौ? कुनै रिप्लाई आएन। जब जब कुरा हामी बीचको सम्बन्धको उठ्थ्यो, ऊ मौन रहन्थे, त्यो अर्को एक दिन पनि म उसैको रूममा गएँ। त्यो दिन हामी बीच औपचारिक कुरा केही भएनन्। म एकदमै सिरियस मुडमा थिएँ। सिरियस मुडमा हुनुको कारण थियो, सपनामा उसैलाई देखेको थिएँ। म उसको छेउमा रहेछु र उसलाई जबरजस्ती हातपात गर्दै थिएँ। ऊ मबाट छुटकारा पाउनका लागि हेल्प हेल्प भनेर चिच्याइरहेकी थिए। सपना बिहानी पख देखेको थिएँ। बिउजिसकेपछि पनि एकदमै दिगदार लागिरहेको थियो। साला मेरा दिन, आफ्नै स्वास्नीलाई रेप गरेको सपना देखिरहेको थिएँ। योभन्दा विडम्बना केही होला? अनि थाम्नै सकिनँ। उठ्ने बित्तिकै सायालाई भेट्न क्रिङ सो गएँ। उसलाई भेट्ने बित्तिकै मैले देखेको सपनाको कुरा सुनाएँ। ऊ मौन बसी व्यक्तिगत कुरा गरे कि ऊ मौन बराइदिन्थे र मलाई सबभन्दा मन नपर्ने यही थियो। कमसेकम केही त बोलोस्, तितै भए पनि, नमिठै भए पनि। म सुन्न आतुर थिएँ। जुन जुन जिज्ञासा मभित्र थियो कमसेकम मेटाइदियोस्। अनि म एकदमै भावुक भएर उसलाई भन्न लागेँ, प्लिज साया, कहाँ के भुल भयो, कमसेकम एकपल्ट बोल। ऊ उही पुरानो संवादलाई सर्लक्क झिकेर पन्छिन खोजी, अर्थात् पनि त्यस्तो केही होइन, सब कुराको कारण हुन्छ साया। म थरथर काँप्दै गरेको आवाजमा भन्न लागेँ, के सबभन्दा महत्त्वपूर्ण कुरा प्रेम होइन? तिम्रै प्रेमका खातिर मैले आफ्नो घर त्यागेँ। आज सबथोक छोडेर यो बिरानो मुलुकमा म तिम्रो लागि मात्र आएको हुँ। मेरो करियर वास्तवमा उतै धनगढीमै राम्रो थियो, टन्न कमाई थियो, ग्रोथ हुन सक्थ्यो। मेरो घर बा मेरा बाबुआमा उतै थिए, यहाँ मेरा लागि के छ? भन्न त भनिलियौ कि मैले भनेर आएका थियौ र, तिमीलाई भन्ने ठाउँ छ, तर साया मेरो यो यत्रो सेक्रिफाइसलाई अलिकति त बुझ। ऊ फेरि चुप लागे। म नै अघि सरेर फेरि बोले, मलाई एउटा मात्र कुराको जवाफ देऊ साया। मैले भने, नर्वे आइपुगेको एक महिनामै मसित बिहा गर्ने भनेर धनगढी आउने सायाले मसितको सम्बन्धलाई के का लागि तोडी? प्लिज मलाई यसको जवाफ देऊ, कहाँ गयो त्यो प्रेम? मसँग स्पष्ट जवाफ नै त छैन, म के भनौँ? ऊ भन्न लागि, जीवन धेरै लामो छ अतीत, आफ्नो लागि मात्र बाँचिने होइन रहेछ, धेरै कुरा हेर्नु पर्दो रहेछ, धेरैतिर चित्त बुझाउनु पर्ने रहेछ। यति भनिसकेर ऊ कफी बनाउन लागि। यस्तो सिरियस मुडलाई उपेक्षा गरेको हो कि चाहिँ लाग्यो मलाई। एउटी वयस्क स्त्री मान्छेले धेरैतिर हेर्नुपर्छ जस्तो मलाई लाग्दैन साया। म ऊ कफी फिट्दै भएको ठाउँमा नजिकै गएर भने, तिम्रो भविष्य आमा बाबुको घरमा बित्ने होइन, न आमा बाबुले खोजेको पुरुषसित जबरजस्ती बिहा गर्नुपर्छ भन्ने नै छ। तिमी आजको जेनेरेसन के हो? उसले कफी मेरो हातमा थमाई अनि बेडतिरै गई। प्लिज यो टपिकमा धेरै बहस नगरौँ। बहस नगरी मेरो मनलाई कसरी शान्त गर्न सक्छु र म? बहस गरे तिम्रो मनलाई शान्त हुने, बहस नगरे मेरो मनलाई शान्त हुने। ठिक छ, हामी आपसको मनलाई शान्त गर्ने चेष्टा गरौँ। यस्तो कुरा गर्छु, बोल्ने ठाउँै राख्दिनँ, के भन्नु म? उसले भर्खरै हातमा थमाएको कफी एक सुरको पनि नलगाई त्यहीँ राखिदिएर हिँडे। म ठिङ्ग एकै ठाउँ उभिएको उभिइरहे। ऊ मेरा कैयौँ रातमा ऊ पटक पटक विभिन्न किसिमका मिठा सपना बनेर आइ नै रही म झेल्दै गएँ। त्यो रातको भोलिपल्टको पुरा दिन म झस्किरहन्थेँ बिरालो देखेको मुसा चाहिँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समरलभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, सुर्खेतको बुलबुले एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, कैलालीको रेडियो अप्पी, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामारोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोअलपुर, नेपालगंजको रेडियो बागेश्वरी, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेसापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र ढुकढुकी एफएम, खोटाङको हलेसे एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, रेडियो तेह्रथुम, उदयपुरको रेडियो त्रियुगा, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। ओस्लो पुगेको एक महिनासम्म केही काम पाइन। मेरा लागि काम खोजिदिने पहल गर्ने साथीहरू थुप्रै थिए, तर उनीहरू आफै पीडित थिए। मलाई के काम मिलोस्? अनि यस्तोमा मैले बैङ्कमा भएको पैसा पनि सबै मधुसूदन र किरणहरूलाई फिर्ता पठाइदिइसकेको थिएँ। खाने पैसा पनि क्रमशः सकिँदै जान थाल्यो। पहिला पहिला मन मात्र दुख्थ्यो, अब टाउको पनि दुख्न थाल्यो। चाँडोभन्दा चाँडो काम नपाए भोक भोकै पर्ने स्थिति हुन सक्थ्यो। कलेजमा पनि चिने जाने जति सबैलाई भन्दै आएको थिएँ, तैपनि काम भेटिरहेको थिएन। मसित पैसा निमिट्यान्न भइसकेको थियो। एक किसिमले धेरै नै आत्तिएको थिएँ। त्यहाँका नेपाली साथीहरू पनि एक दुई छाक नखुवाउन सक्थे। पार्ट टाइम काम गरेर कमाएको पैसाले कति पुगोस्? बिचराहरू पैसा नआउँदा त्यति घुमफिर गर्न पनि रुचाउँदैन थिए। एउटा रमाइलो भनेको त्यही महिनाको एक दुईवटा विकेन्डमा सरिनाको घरमा हुने रमाइलो थियो। उनीहरूले काम पाइरहेको अवस्था परे त्यही विकेन्डमा पनि भेट्न नपाइने। साया थिए एकजना जोसँग म मद्दत माग्न सक्थेँ। ऊ आर्थिक हिसाबमा निकै सक्षम पनि थिए। स्कलरसिपको पैसा आफ्नो ठाउँमा पाइयो थियो अनि काम पनि ऊ पाइरहेकी नै थिए, तर उसले पहिले कुनै किसिमको सहयोग नमाग्नलाई भनेकी नै थिए। अर्को कुरा, मान्छे आफ्नो ढोकातिर आइरहेको देख्दा देख्दै जानी जानी चुकुलालेर बस्ने कहाँ गएर टकटक्याउनु फजुल हुन्थ्यो। हुँदाहुँदा पछि दुई छाक खान पनि धौधौ पर्न थाल्यो। जलझरी आफ्नो देश सम्झेँ, त्यहाँ कमाइ हुने महिनाको 40,000 रुपियाँ तलब सम्झेँ, घर सम्झेँ अनि घुटुक्क थोक्नेले कति दुःख पाउन लेखेको थियो। अझै काठमाडौँ फिरौँ भने फर्कने पैसा त झन् थिएन। पैसा सकिएको एक महिनासम्म उधारोमै चले। दसैँ लाग्ने बेला भएको थियो। एक वर्ष अघिको दसैँ सम्झेँ, न त्यो दसैँ ठिक थियो न यो दसैँ ठिक। फेसबुक खोल्यो, नेपालीहरूको खुसीको माहौलले भरिएका स्ट्याटस मात्र डाहै लाग्ने। टिकाको दिन त्यहीँ बेला भएका नेपाली मिलेर आपसमा टिका लगायौँ। सलिना नै होस् आइन, सेलिब्रेट भयो, लगाइयो अनि सायालाई एउटा एसएमएस पठाएँ, ह्याप्पी दसैँ। उताबाट रिप्लाई आयो, सेम टु यु। एक दिन आशुतोष दाईले काम फेला पारेको खबर लिएर आए। एस्कर भन्ने ठाउँको स्क्यान्ड्रिक एकर होटलमा हाउसकिपिङको काम। त्यो दिन म फुरुक्क भएँ। विद्यमान दुःखभन्दा अझ अर्को भयानक दुःख थपिँदा त्यो पूर्व दुःख स्वतः कम हुँदो रहेछ। दुःखहरूले कम्तीमा यति धर्म राख्ने। स्क्यान्डिक एकर होटलपछि मैले अर्को ठाउँमा पनि काम पाएँ, बलरुम भन्ने एउटा पार्टी प्यालेसमा। रातको समयमा गिलास माझ्ने काम। गुजारा गर्न त्यति समस्या भएन, धन्न नर्वेमा एजुकेसन फ्री थियो। होइन भने कुन अभिगत हुन्थ्यो कल्पना पनि गर्न सक्दिनँ। तर काम गर्नै गाह्रो। हाउसकिपिङ पाए त राम्रो थियो, तर राति राति भाँडा माझ्ने काम साह्रै गाह्रो। ढाड दुख्ने रोग त्यहीँबाट सुरु भयो मलाई। उता नेपालमा विदेश गएका मान्छे भनेपछि भगवानै जस्तो गर्छन्। डलर युरो पाउन्ड टिप्न गए जस्तो ठान्छन्। कोही विदेशबाट आएको नेपाली भनिसकेपछि महामा झुम्बिएका माउरी चाहिँ झुम्बिन्छन्। तर यहाँ कसरी पैसा कमाउनुपर्छ त्यो धेरैलाई धेरै कमलाई मात्र थाहा हुँदो रहेछ। बलरुम पार्टी प्यालेसमा राति भाँडा माझ्दै गर्दा मैले धनगढीमा ब्रान्चको दोस्रो हाकिम भएर कुर्सीमा बसी बसी आफूभन्दा जुनियरलाई काम हराएको सम्झेँ। कति आराम थियो त्यहाँ, कति सुख थियो, कति इज्जत थियो। एक किसिमले मलाई पाप लागिरहेछ लाग्यो। सहायको लोभमा म कहाँ फसिरहेको छु भन्ने लाग्यो। घरको न काठको भएको थिएँ। प्रेम यस्तै रहेछ, त्यो एक थोक बनेर आउँछ अनि सब थोक लिएर जान्छ। म अहिले बुझिरहेछु जीवनमा प्रेम गरेर के पाएँ। मेरो विगतको चार वर्षलाई आफ्नो मस्तिष्कमा दोहोऱ्याउँदा मैले पाएको कतै केही देखिनँ। यदि केही पाएकै हुँ भने त्यो सब गुमाइसकेँ। यसैले भनेको प्रेम मेरो जीवनमा एक थोक बनेर आयो अनि सब थोक मबाट लिएर गयो। म पुरै नाङ्गिएको थिएँ, मसित केही पनि थिएन। लाग्थ्यो म जति रुखिएको मान्छे यो संसारमा कोही थिएन। पानीको स्पर्श भेट्न नसकेको अफ्रिकाको भूमि जस्तै रुखिएको थिएँ म।
दिल तोड़ने वाले देख के चल, हम भी तो पड़े हैं राहों में, हम भी तो पड़े हैं राहों में, उल्फति की नई मंजिल।
यूँ लाग्यो क्रिसमस मनाइसकेपछि हिमपात हुन थालेको थियो। बाहिर फेर निस्कनै नसकिने पहिलो स्नोफलमा बाहिर निस्केर हिउँ खेलाएँ। बेलुकी रुगा र ज्वरोले दुःख दिनसम्म दियो। कलेज र होस्टलमै सीमित रहन थाले दिनहरू। सम्पूर्ण ओस चाम्बे भएको थियो। म होस्टलबाट कलेज जाँदा बाटोमा पिँडुलासम्म हिउँ हुन्थ्यो। ओभरकोट, मफलर, पन्जा जे जे लगाए पनि चिसोले समातिहाल्ने। बेलुकी सुतेको कति बेरसम्म जिउ तात्दैन थियो। बाटो हिँड्दा त झन् कसैसित बोल्न मन नलाग्ने। बोल्यो कि मुखभित्र चिसो पसिहाल्थ्यो। त्यहाँका मान्छे त अभ्यस्त भएका हुँदा हुन्, तर म भने त्यस्तो जाडो पहिलोपल्ट भोगिरहेको थिएँ। त्यस्तो जाडो समयमा राति गर्नुपर्ने काम सम्झेर दिनभरि विरक्त लागिरहन्थ्यो। ओस्लोमा विकेन्ड र सेलिब्रेसनको भने सधैँ प्रतीक्षा रहन्थ्यो। सेलिब्रेसन बिनाको विकेन्ड त कल्पना गर्न पनि मन नलाग्ने। सबै नेपाली साथी भेला भएर बसेको दिन दसैँमा घर गए जत्तिकै लाग्थ्यो। तर सबै नेपाली साथीहरू सँगै हुने दिन कहिले आएन। कहिले एकजना काममा गइरहेको हुन्थ्यो, कहिले अर्को। हामी चारजनाको कम्पनी बडो राम्रो बनेको थियो। म सधैँ सायालाई त्यो कम्पनीमा भएको हेर्ने आश गर्थेँ। तर साया सपनामा मात्र सीमित हुन थालेकी थिए। हो, सपनामा भने ऊ आउन छाडेकी थिएन। बेला बेला सपनामा ऊ ऐठान भनेर आइरहे, म तडपिरहेँ। एक दिन त्यसै गरी ऊ सपनामा आए। म पानी पिउन खोज्दै थिएँ। एउटा नजिकै कुवा रहेछ। म त्यो कुवामा रहेको पानी खान अगाडि लम्किँदै थिएँ, तर ऊ मेरो हात समातेर मलाई अल्झाइरहेकी थिए। म त्यो हातबाट आफूलाई फुत्काउने यथेष्ट बल गर्दै थिएँ, तर सकिरहेको थिइनँ। तिर्खाली मुख च्याप सुकेको थियो। घाँटीबाट थुक पनि निल्न सकिरहेको थिइनँ। झल्यास बिउजेँ। मेरो मुख गुइँठा झैँ भएको थियो। उठेर आधा बोतल पानी खाएँ। घडी हेर्दा बिहानको सात मात्र बजेको थियो। जल बाहिर हेरेँ, सिमलका भुवा झैँ हिउँ फुसफुस चरिरहेको थियो। जे पर्ला पर्ला भन्दै चाय कहाँ जाने निदो गरेँ। थर्मकोट, ज्याकेट र भर्खरै किनेको खाकी कलरको ओभरकोट लगाएँ। प्रतीक्षासित गएर ठमेलमा किनेको पश्मिनाको मफलर बेरेँ अनि त्यहीँ किनेको पन्जा लगाएर निस्केँ। ओस्लो सेन्ट्रल गएर तेवान कुर्न लागेँ। स्टेसनमा मान्छे धेर थिएनन्। स्टेसन पनि हिउँले ढाकिएर सेताम्बे थियो। वर्करहरू हिउँ पन्छाउँदै थिए। करिब 15 मिनट कुरिसकेपछि तेवान आयो। आधा घन्टामा म क्रिङ सो पुगिहालेँ। यस्तो ठन्डीमा किन आयो? आँखा मिच्दै ढोका खोलेकी सायरे मलाई देख्न साथवानी। सक्दो कुल रहन खोज्दै निकै हँसमुख लवजमा मैले भने, सपनामा देखियो, विपनामा भेट्न मन लाग्यो। उसले भित्र आऊ भने अरू केही भनेन। ओभरकोट फुकालेर मैले उसले लुगा टाँगेको ठाउँमा टाँगेर बेडमा बसेँ। कफी खुवाउँदिन? बुढे हकजताएर यो पनि हाँस्दै एकदम प्रफुल्लित मुद्रामा भने। उजिल्लिरहेकी थिए, आँखा च्यातेर मलाई, अझ मेरा प्रत्येक संवादलाई सुनिरहेकी थिए। के छ त नयाँ प्रगति साया? केही पर कफी बनाउँदै गरेकी उसलाई मैले अलिक ठुलो स्वरले सोधेँ। सब ठिक छ, उसले भने। कफी ल्याएर दिए। कफीका लागि धन्यवाद, मैले भने, हँसमुख एटिच्युडलाई नै निरन्तरता दिँदै। ऊ फेरि जिल्ली रहेर मलाई हेरिरहे। आज तिमी निर्धक हौ साया, मैले भने, म तिमीसित प्रेमको भिख माग्न आएको होइन। ऊ फेरि पनि ठुल्ठुलो आँखा मात्र लगाइरहे। आज धेरै दिनपछि किन किन तिमीलाई एउटा कुरा भन्न मन लाग्यो, मैले भने। यो भनिसकेपछि सायद म भित्र बाँकी रहेको एउटा मात्र बोझ उत्रिनेछ। ऊ जडबद उही पोजिसनमा थिए, म भन्दो थिएँ। तिमीसित बिहा भएपछि तिमी यता नर्वे आयो, म उता एक्लै। अनि जब तिमीले मसित ब्रेकअप भएको घोषणा गर्यो, म एकदमै मर्माहत पाएँ। कति मर्माहत पाएँ म त्यो तिमी अनुमानसम्म गर्न सक्दिनौ। र त्यही दिनहरूमा म सुस्मितासित नजिकिन पुगेँ। र एक दिन उसित फिजिकल रिलेसनसिप पनि भयो। सोचेको थिइनँ त्यस्तो होला भनेर, तर भयो। कुनै दिन तिमीलाई भन्छु भन्नेमा थियो। ऊ सुनि मात्र रहे। म भन्दै गएँ, तर म आज तिमीलाई त्यो कुरा किन सुनाइरहेको छु थाहा छैन। त्यो बोझ थियो, त्यो बोझ मनमा लिएर हिँडिरहेको थिएँ। कहीँ बिसाउनु पर्थ्यो र त्यो बिसाउनलाई योभन्दा उचित परिवेश र ठाउँ कहीँ लागेन। तिमी त्यसलाई कुन रूपमा लिन्छौ त्यो तिम्रो खुसी। तर म जुन अवस्थाबाट गुज्रिएको थिएँ आफूले गलत गरेँ भन्दिनँ। दुबईको स्वीकारोक्तिमा भएको थियो त्यो आखिर। म एकछिन रोकिएँ। उसको अनुहारमा कुनै पृथक हावभाव देखिनँ। मैले भने, तिमी मलाई माया गरेर पर्भर्ट भन्थ्यौ, तर त्यति बेला म साँच्चै पर्भर्ट भएको हुँदो हो साया। म पर्भर्ट भन्दो हुँ तर धोकेबाज होइन। त्यति भनिसकेपछि लामो सुस्केर ताने। म उसबाट निस्कने बेला मैले यो सब भन्छु भनेर प्लान गरेर हिँडेको थिइनँ। तर यहाँ आउँदा आउँदै अलिक भिन्न एटिच्युड बनाउँदा बनाउँदै यो सब भन्न मन लाग्यो। यसै दूरी उसै दूरी भनेर पनि हिम्मत आएको होला। यो कुरा भनिसकेपछि मनमा बेग्लै आनन्द पनि आयो। शरीरमा बिजेको काँडा निकालेर फालेपछिको स्थिति झैँ हलुङ्गो महसुस भयो। कति कफी खत्तम भइसकेको थियो। कप भुइँमा राखेँ। सक्यो साया, मैले भने। के? यति सोधी उसले। कफी र कुरा, मैले भने। अनि बसिरहेको ठाउँबाट जुरुक उठेर ओभरकोट लगाएँ। ऊ मलाई छोड्न ढोकासम्म आई। म गइसकेपछि ढोका लगाएको आवाज सुनियो। अलिक भिन्न व्यवहारका साथ उसको अगाडि प्रस्तुत भएको थिएँ म। सधैँ भिखमङ्गा चाहिँ उसको अगाडि कति पर्नु, ऊ आफै भन्थे। कसैको मन जित्नु छ भने उसको अगाडि आफू हाबी हुने, अरूलाई हाबी हुने अवसर दिने होइन, आत्मश्लाघा जारी राख्ने। ऊ आज त्यही कुरालाई स्मरण गरेर म उसको अगाडि परेको थिएँ। तर कति सफल भइरहेको थिएँ म त्यो जान्दिनँ। क्रिङ्सो स्टेसनमा गएर ओस्लो सेन्टर जानका लागि तेवान कुरिरहेको थिएँ। अफिस टाइमको बेला काठमाडौँमा माइक्रोबसमा तछाड मछाड गर्दै छिर्न खोज्ने मान्छेहरू चाहिँ मनभित्र अनेक विचार ठेलमठेल गरेर छिरिरहे। साया भन्थे, संसार परिवर्तनशील छ साया, मात्र के सबै यसो भन्छन्। आज रहेको कुरा भोलि नरहन सक्छ। कुनै बेला साया मलाई प्रेम गर्थे, आज गर्दिन र सायद भोलि फेरि गर्ली। यो पनि संसार परिवर्तनशील हुनुको एउटा उदाहरण हो। मान्छेका भावना सोचाइ पनि ऋतु झैँ परिवर्तनशील छ। म स्पष्टसित भन्न चाहन्छु कि म निराश छैन र म कमजोर पनि छैन। म कमजोर नहुनुको सबभन्दा ठुलो प्रमाण यो छ कि म आजसम्म पनि जीवित छु। अन्त्यमा कडी अरे 2 बजेको रहेछ। रात पुरै छर्लङ्ग भने हुन पाएको थिएन। अब्जर्भेसन लाउन्जमै थियौँ हामी। लाउन्जमा 1-2 जना मान्छे कफी पिउँदै बसिरहेका थिए। उसको कथा सुन्नुभन्दा पहिले एउटा डायरी त्यहीँको सपिङ सेन्टरमा गएर किनेको थिएँ। त्यो डायरी फुल भइसकेको थियो। कति कुरा डायरीमा टिपोट गर्न सकिनँ, सायद सम्झिन्छु होला भन्ठाने। तर यो लेख्ने क्रममा पछि के लाग्यो भने उपन्यास 400-500 पेजको होला। यसैले सम्झेका कतिपय घटनालाई नसम्झे चाहिँ गर्न विवश पाएँ।
परदेश गए और भूल गए हो देश गए।
कथा सुन्दै गर्दा ऊ सँगसँगै बीचबीचमा रोएछु म पनि। एकपल्ट त ऊ बोल्दा बोल्दै यदि हिक्क हिक्क गरे कि 10 मिनटसम्म बोल्नै सकेन। हरेक 15 मिनटमा एक एकवटा चुरोट पनि चल्किरह्यो। डिनरपछि पनि 3-4 कप कफी खाइयो। क्रुज रातभर जागने थियो। त्यहाँको चहल पहले निद्रा लाग्ने कुनै सङ्केत पनि दिइरहेको थिएन। म उसको कथामा यसरी बगुला भन्ने मलाई लागेकै थिएन, न त उसको कथा यस्तो इमोसनल होला भन्ने मैले सोचेको थिएँ। के प्रेम गर्छन् र आजको जेनेरेसन? 4 डेट र 2 सेक्स, यही होइन आजको युवा पुस्ताको प्रेम? सबै कुरा भनिसकेपछि उसले डेकमा छँदा गोजीमा लुकाएको त्यो रुमाल झेकेर मलाई देखाउँदै भनेको थियो, सायले बिछोडिने बेलामा दिएको रुमाल जुन त्यस दिन जल्नबाट बसेको थियो। मैले त्यो रुमाल निकै ध्यानपूर्वक हेरेँ। पुरै सेतो, बिचमा रातो खोइलिएको डाम, तर लिपस्टिकको डाम हो भन्न नसकिने। छुट्ने बेला मैले भने मलाई एकपल्ट सायालाई भेट्न मन लाग्यो अतीत। उसित यति आत्मीय भइसकेको छु कि अतीतजीबाट अतीत मजारेछु। तर उसले सम्बोधनको विषयलाई लिएर त्यस्तो खासै केही प्रतिक्रिया दिएन। के गर्नुहुन्छ उसलाई भेटेर? मलाई आफैलाई थाहा छैन, बस एकचोटि हेर्न मन लाग्यो। उसले मलाई सायाको ठेगाना दियो। मैले त्यसलाई आफ्नो कालो डायरीको चेपभित्र राखेँ अनि छुट्टिएर आफ्नो बेडमा गयौँ सुत्न भनेर। खाटमा पल्टिएँ, सुत्न खोजेँ, तर निद्रा मेरो बसमा पर्ला जस्तो पटक्कै लागिरहेको थिएन। कथा सुनाउनु अघि रात छर्लङ्गै बित्न सक्छ भन्दै थियो अतीत। कथाले नबिताएको भए पनि त्यसको प्रभावले भने मेरो रात छर्लङ्गै कट्ला जस्तो भइरहेको थियो। यसो गर्यो, उसो गर्यो, उसकै कथा मस्तिष्कमा फनफनी घुम्न लाग्यो। म सोचिरहेको थिएँ कि अतीत निदायो होला। कथा एकतर्फी मात्र भयो होला भन्ने भएले मलाई सायासित भेट्न मन थियो। अझ मुख्य कुरा के भने, सायामा एकाएक आएको परिवर्तनबारे अतीत मसित पुरै खोलेन। मैले बारम्बार सोद्धा पनि त्यहाँभन्दा बढी आफूलाई केही थाहा नभएको बतायो। त्यसैले कथाको अन्त्यबारेमा आफै अन्यलमा परेँ। त्यसका लागि पनि एकपल्ट सायालाई भेट्ने इच्छा तीव्र भएर पलायो। उसका पनि कुरा सुनेर दुवै पात्रलाई न्याय गर्नुला भन्ने थियो र अतीतसित सायाको ठेगाना माग्ने बेलामा सोचेको थिएँ। म उसको तर्फबाट सायालाई मनाउने कोसिस पनि गर्नेछु। दुईजनालाई मिलाउन सकेँ भने एउटा पुण्यको काम मबाट हुने थियो। यही सोचेर क्रुजबाट फर्किने बित्तिकै म क्रिङ्स सो गएँ। अतिथि दिएको ठेगाना पछ्याउँदै, तर त्यहाँ पुगेपछि पत्तो लाग्यो ऊ थेसिसको सिलसिलामा काठमाडौँ गएकी छिए। सायालाई भेट्ने मेरो रहर अपुरी रह्यो कथाको अन्त्य जस्तै। म कुरिरहेछु कुनै दिन सायालाई भेटौँला र यो उपन्यास उसको हातमा थमाउला। पढिसकेपछि उसको मन कसो नपग्लेला। यो वाचन र यो शास्त्रीय सङ्गीत सँगसँगै अब सुबिन भट्टराईको उपन्यास समरलभको 246 पृष्ठमा आएर हामीले यो उपन्यासको वाचन पुरा गरेका छौँ। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको समरलभको वाचन सुन्दै हुनुहुन्थ्यो। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiआई shruti@unn.com.np हाम्रो ठेगाना रहेको छ। यो उपन्यासको वाचन तपाईँलाई कस्तो लाग्यो हामीलाई लेखेर पठाउनुहोला र आउने साताको शुक्रबार हामी समरलभका लेखक सुबिन भट्टराईलाई लिएर आउनेछौँ। तपाईँका केही जिज्ञासाहरू छन् भने हाम्रो ठेगानामा पठाउनुहोला, तपाईँका जिज्ञासाहरू पनि हामी सुबिनसँग राख्नेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।